آگے سبق دیکھیے بھائی کتاب پر. فصل دوم در ابواب ثلاثی مزید فی. مطلق ثلاثی مزید فی دو قسم است، ملحق و غیر ملحق، کہ مطلقش نامند. ملحق آن راگویند کہ بزیادت حرف بروزن رباعی گردد، و جز معنی باب ملحق بھی معنی دیگر دران نہ باشد چون جل بابا، و مطلق آن کے چنی نہ باشد یعنی بروزن رباعی نہ گردد، و اگر گردد باب آن معنی دیگر ہم داشتہ باشد چون ایجتنبا و اکرما. چونکہ ذکر ملحق بعد ذکر رباعی میں آیت چہ فہم آن برفہم رباعی موقوف است، لہذا اولا ذکر مطلق کردہ می شود و آن بردو قسم است، با حمزہ وصل و بے وصل. اچھا بھائی، پہلے گزشتہ سبق کا خلاصہ سن لیجئے بھائی. کل کے سبق میں آپ نے ثلاثی مجرد کے چھ ابواب پڑھے بھائی، چھ ابواب، اور ان کی صرف صغیر انہوں نے ذکر کی. لیکن میں نے بتایا تھا کہ آپ نے صرف صغیر کا طریقہ بدلنا نہیں، بس جو ایک طریقہ یاد کیا ہوا ہے اسی پر ہر مادے کو یا ہر کلمے کو لے کر اسی سے گردان کر لیا کریں. کل کے سبق میں جو ایک نئی بات آپ نے پڑھی تھی وہ یہ کہ باب فتحہ کی شرط یہ ہے کہ جو بھی کلمہ صحیح اس باب سے آئے گا اس کا عین یا لام کلمہ حرف حلقی ہونا ضروری ہے، حرف حلقی ہونا ضروری ہے. اور حروف حلقی آپ نے پڑھا چھ ہیں، وہ شعر آپ کو یاد ہونا چاہیے. حرف حلقی شش ببت اے نور عین، حمزہ ہاؤ ہاؤ خاؤ عین و غین، یہ آپ کو ہر وقت یاد ہونا چاہیے بھائی. یاد ہے یہ شعر بھائی؟ ہاں، خوب یاد کریں، روزانہ دہراتے رہیں بھائی. تو یہ حروف حلقی چھ ہیں بھائی. تو باب فتحہ سے جو بھی کلمہ آئے اس کا عین یا لام حرف حلقی ہونا چاہیے. مصنف نے اس میں صحیح کی قید لگا دی، اور صحیح کی قید لگانے کا فائدہ یہ ہوا کہ ابا یا ابا وغیرہ بعض الفاظ ایسے تھے جو اس باب سے تو آ رہے تھے لیکن اس میں عین یا لام حرف حلقی نہیں تھا. تو باقی کتابوں میں یہ قانون اس میں صحیح کی قید نہیں ہے، تو ان کو مجبوراً پھر کہنا پڑتا کہ ابا یا ابا شاذ ہے. اور میں نے بتلایا شاذ کسے کہتے ہیں؟ جو استعمال کے اعتبار سے تو ٹھیک ہو، یعنی عرب اسی طرح بولتے ہیں اور اعتبار تو عرب ہی کا ہے، جب وہ اس طرح بولتے ہیں تو یہ صحیح ہے بھائی. قانون تو بعد میں بنے ہیں، تو قانون آپ کا غلط ہو سکتا ہے، ان کی زبان غلط نہیں ہو سکتی، معلوم ہو آپ نے قانون صحیح نہیں بنایا. تو شاذ اسے کہتے ہیں جو استعمال کے اعتبار سے ٹھیک ہو، یعنی عرب اسی طرح بولتے ہیں لیکن ہم قانون بنا رہے ہیں وہ قانون کے اندر آ نہیں رہا، تو اس کو پھر وہ کیا کہتے ہیں؟ شاذ کہتے ہیں. یعنی یوں کہو استعمال کے تو مطابق ہو لیکن قانون کے مطابق نہ ہو بھائی، اسے شاذ کہتے ہیں. تو باقی مصنفین کو مجبوراً کہنا پڑتا کہ ابا یا ابا شاذ ہے، یا اس جیسا کوئی اور کلمہ ایک آدھ ہوا تو وہ بھی کہتے یہ شاذ ہے، لیکن مصنف نے صحیح کی قید لگا کر ان کو شاذ ہونے سے نکال دیا. مصنف نے کیا کہا کہ عین یا لام کلمہ حرف حلقی ہوگا کس کے اندر؟ صحیح کے اندر. اس باب سے جو بھی صحیح کلمہ آئے گا اس کا عین یا لام کیا ہوگا؟ حرف حلقی. اور ابا یا ابا یہ تو صحیح ہے ہی نہیں، یہ تو محموز اور ناقص ہے بھائی، تو لہذا اب اس کو شاذ نہیں کہیں گے. پھر میں نے یہ بھی بتلایا تھا کہ جس کلمے کا بھی عین یا لام حرف حلقی ہو اس کا اسی باب سے ہونا ضروری نہیں، اس باب سے ہونا
ضروری
وہ اور بابوں سے بھی آ سکتا ہے لیکن اس باب سے جو بھی آئے گا اس کا عین یا لام حرف حلقی ہونا ضروری ہے. صورت سمجھ میں آ گئی؟ تو جو بھی اس باب سے کلمہ آئے گا اس کا عین یا لام کیا ہوگا؟ حرف حلقی ضرور ہوگا. اس کے بعد آپ کو باب کرما کے اندر انہوں نے بتلایا تھا کہ یہ باب لازم ہے اور اس سے مجہول فعل مجہول بھی نہیں آتا اور مفعول بھی نہیں آتا، फिर इन्होंने आपको बतलाया था कि फेल दो किस्म पर है, एक फेल लाजिम और एक फेल मुतअद्दी। फेल लाजिम वो है जहां फाइल पर बात पूरी हो जाए, मफूल की जरूरत ना हो, जैसे जलसा जैदुन, जैद बैठ गया, किसी मफूल की जरूरत नहीं। काम जैदुन, जैद खड़ा हुआ, किसी मफूल की जरूरत नहीं। लेकिन बाद औकात फेल पाया ही नहीं जा सकता जब तक मफूल ना हो, जैसे जराबा जैदुन, जैद ने पिटाई की। अब कोई ना कोई मजरूब जरूर चाहिए, जैद की जर्ब पाई जाए और मजरूब कोई ना हो, ऐसा हो ही नहीं सकता भाई। जर्ब हमेशा तब पाई जाएगी जब कोई क्या हो, मजरूब हो। तो लिहाजा इसको फेल मुतअद्दी कहेंगे। इसमें फिर मफूल को साथ जिक्र करें या ना करें उससे असर नहीं पड़ता। आप कहें जराबा जैदुन आमरन, आपने क्या किया, मफूल को साथ जिक्र किया, और आप चाहें तो मफूल को हजफ कर दें और यूं कह दें जराबा जैदुन, जैद ने पिटाई की। अब मफूल जिक्र नहीं, लेकिन आप समझ गए कि कोई ना कोई मफूल है, जुमले में उसको जिक्र नहीं किया, क्योंकि मफूल नहीं होगा, मजरूब नहीं होगा, तो जर्ब तो हो ही नहीं सकती भाई। इसी तरह शुर्ब है भाई, पीना, शुर्ब, आप शुर्ब का फेल कर सकते हैं कि मशरूब कुछ ना हो, नहीं, मशरूब कुछ ना कुछ होगा, कोई चीज आप पिएंगे तो हम कहेंगे शुर्ब पाया गया। तो शुर्ब के लिए मशरूब का होना जरूरी है, चाहे आप उसको जुमले में जिक्र करें या न करें। तो आपने फेले मुतअद्दी के अंदर यह नहीं देखना कि जुमले के अंदर इसका मफूल जिक्र है या नहीं, आपने उसके माना पे गौर कर लेना है कि इसके लिए मफूल चाहिए होता है या नहीं चाहिए होता। फिर चाहे जिक्र हो चाहे जिक्र ना हो, दोनों सूरतों में उसको मुतअद्दी ही कहेंगे। तो लिहाजा फेले मुतअद्दी वो है कि फाइल का असर वहां मफूल को पहुंचता है भाई। तो फेले लाजिम वो है जिसमें फाइल पर बात पूरी हो जाती है, मफूल को असर पहुंचता ही नहीं, किसी दूसरी चीज को उस फेल का असर पहुंचता ही नहीं। जब असर पहुंचा ही नहीं तो मफूल भी नहीं आएगा, किसी दूसरी चीज पर उसका असर जाहिर। बात समझ में आ रही है, क्या बतलाया इन्होंने कि फेले लाजिम वो है कि फाइल पर पूरा हो और उसका असर दूसरे पर जाहिर ना हो, और मुतअद्दी वो है कि उसका असर फाइल से दूसरे को भी पहुंचे। तो चूंकि फेले लाजिम जो है उसमें फाइल का असर दूसरे पर जाहिर होता ही नहीं, तो वहां मफूल भी नहीं चाहिए भाई। दूसरे पर असर जाहिर होगा तो मफूल भी आएगा, दूसरे पर असर ही नहीं जाहिर हो रहा तो मफूल भी नहीं होगा, मफूल इससे नहीं आएगा। और नीज फेले मजहूल भी नहीं आएगा, मफूल नहीं आएगा। वजह समझ में आ गई, क्यों? क्योंकि फेले लाजिम का असर फाइल से किसी दूसरे को पहुंचता ही नहीं, जब असर ही नहीं पहुंचता तो मफूल भी नहीं, असर किसी को पहुंचेगा तो उसको हम मफूल कहेंगे। और इससे फेले मजहूल भी नहीं आएगा, क्यों? क्योंकि फेले मजहूल का इस्नाद किसकी तरफ होता है, मफूल की तरफ। जराबा जैदुन आमरान, मारा जैद ने किसको, आमर, और जुरीबा आमरुन, आमर की पिटाई की गई। देखा आमर क्या है, मफूल है। तो फेले मजहूल का इस्नाद हमेशा किसकी तरफ होता है, मफूल। और अभी बताया फेले लाजिम के लिए मफूल नहीं आता, जब मफूल नहीं आता तो फेले मजहूल अगर आप बनाएं भी तो इसका इस्नाद फिर किसकी तरफ करेंगे, इसका तो इस्नाद किसकी तरफ चाहिए था, मफूल की तरफ, मफूल तो है ही नहीं, तो लिहाजा इसे फेले मजहूल भी नहीं आएगा। बात समझ में आ गई। हां, फिर एक फायदा इन्होंने आपको बतलाया था कि अगर फेले लाजिम को हर्फ जर के जरिए मुतअद्दी करें फिर फेले मजहूल भी आ सकता है और मफूल भी आ सकता है। सूरत समझ में आ रही, जैसे कुरीमा भी ही, मैंने आपको बतलाया था बाज औकात फेल के आखिर में हर्फ जर जोड़कर उसे मुतअद्दी बना लेते हैं, जैसे जैसे जाअ जैदुन, जैद आया, ये क्या फेल है, लाजिम, और इसके साथ कभी बा जोड़ देते हैं, जाअ जैदुन बी आमरीन, जैद किसके साथ आया, अमर के साथ, तो यानी जैद अमर को लाया, यूं करेंगे तर्जमा, मौके के मुताबिक होगा, जैद अमर को, तो जाअ का माना था आना, लेकिन अब बा साथ जुड़ गई तो क्या माना हुआ, लाना। या जैसे दूसरी मिसाल ले लो, जहाबा जैदुन, जैद चला गया, और जहाबा जैदुन बी आमरीन, बाद साथ जोड़ दी, अब जैद ले गया किसको, अमर को। तो देखा बा के हर्फ जर के जरिए भी कभी क्या करते हैं, अरबी में फेल को मुतअद्दी बना लेते हैं, यूं को फेले लाजिम को फेले मुतअद्दी, जब फेले लाजिम को फेले मुतअद्दी बना दिया किसके जरिए, बा के जरिए, तो अब उससे مفعول آ گیا یا نہیں؟ جب مفعول آ گیا تو اب فعل مجہول بھی آئے گا اور مفعول بھی آئے گا. یہ جس پر بعد آخر ہو رہی ہے نا, یہ مفعول بنے گا, اور یہ کیا ہے؟ نائب الفاعل بنے گا. جیسے کریما بھی, کریما فعل مجہول, اور بھی کی یہ جو ہا ضمیر ہے یہ کیا ہے؟ اس کا نائب الفاعل ہے. ضریبا زید ان میں زید کیا تھا؟ نائب فاعل تھا, مفعول تھا. اسی طرح کریما بھی, یہ بھی میں ہا کیا ہے؟ یہ مفعول ہے. تو یہ کیا بن رہی ہے؟ کریما فعل مجہول ہے نا, فعل مجہول کے لیے کیا چاہیے؟ مفعول, یا یوں کہ نائب فاعل چاہیے. تو یہ بھی ہا ضمیر جو ہے یہ کیا بنے گی؟ نائب الفاعل. اسی طرح مکرومن بھی, مکرومن کیا ہے؟ اس میں مفعول, اس کے لیے بھی کیا چاہیے؟ نائب الفاعل. تو یہ بھی جو ہا ضمیر ہے یہ کیا ہے؟ نائب فاعل بنے گی. صورت سمجھ میں آ رہی ہے؟ اور پھر یہ ضمیر بدلتی بھی ہے موقع کے لحاظ سے. اگر ایک ہو تو کہیں گے کریما بھی, اگر دو ہو تو کریما بھیما, سیغا نہیں بدلے گا, کریما بھیما. اور اگر زیادہ ہو تو کریما بھیم, اگر مؤنث ہو تو کریما بھیہا. صورت سمجھ میں آ رہی ہے؟ تو وہ ضمیریں بدلتی جائیں گی, سیغے نہیں بدلیں گے. یا اسی طرح مکرومن بھی, مکرومن بھیما, مکرومن بھیم. بہرحال یہ تفصیل آگے کتابوں میں آ جائے گی, نحو کی کتابوں میں آپ پڑھ لیں گے. بس یہاں اتنا یاد رکھیں کہ جب فعل لازم کو حرف جر کے ذریعے کیا بنا دیں؟ متعدی, تو اس سے فعل مجہول بھی آ سکتا ہے اور اس سے مفعول بھی آ سکتا ہے. اب آگئی ہے بھائی آج کے سبق پر. فصل دوم در ابواب ثلاثی مزید فی, یہ دوسری فصل ہے بھائی. انہوں نے آپ کو بتلایا کہ یہ جو دوسرا باب ہے یہ چار فصلوں پر مشتمل ہے بھائی. کتنی فصلوں پر؟ چار فصل. پہلی فصل میں ثلاثی مجرد کی گردانیں آ گئیں, اب دوسری فصل ہے اس میں ثلاثی مزید فی کی ساری گردانیں بھی آئیں گی اور ان کے قوانین وغیرہ بھی ذکر کریں گے. تو کہتے ہیں فصل دوم در ابواب ثلاثی مزید فی, دوسری فصل ثلاثی مزید فی کے ابواب کے بارے میں. مطلق ثلاثی مزید فی دو قسم است. کہتے ہیں مطلق ثلاثی مزید فی دو قسم پر ہے. مطلق کہتے ہیں جس میں کوئی قید نہ ہو. مطلق کسے کہتے ہیں؟ جس میں کوئی قید نہ ہو. یعنی مثلا آگے آپ کو بتائیں گے ثلاثی مزید فی ملحق اور ثلاثی مزید فی غیر ملحق. کتنی قسمیں ہیں؟ دو. ثلاثی مزید فی ملحق اور دوسری قسم فی غیر ملحق. دیکھو ثلاثی مزید فی ملحق اس میں ملحق کی قید ہے, اس میں آپ غیر ملحق کو داخل نہیں کر سکتے. اور ثلاثی مزید فی غیر ملحق اس میں کون سی قید ہے؟ غیر ملحق کی قید ہے, اس میں ملحق کو داخل نہیں کر. لیکن جب آپ کہیں ثلاثی مزید فی مطلق, مطلق کا کیا معنی؟ جس میں کوئی قید نہیں, اس میں دونوں داخل ہو گئے. بات سمجھ میں آ رہی ہے؟ مطلق کا کیا مطلب ہوتا ہے؟ جس میں کوئی قید نہ ہو, جس جو آزاد ہو. تو اس جب میں نے کہا ثلاثی مزید فی مطلق, کون کون داخل ہوا؟ ملحق بھی اور غیر ملحق بھی, کیونکہ اس میں قید ہی کوئی نہیں. ہاں لیکن جب میں نے کہا ثلاثی مزید فی ملحق, اب صرف کون داخل ہوا؟ صرف ملحق. اور جب میں نے کہا ثلاثی مزید فی غیر ملحق, اب صرف کون داخل ہوا؟ صرف غیر ملحق, کیونکہ اب وہاں قید موجود ہے. یہ جو لفظ بڑھا دیا یہ کیا ہے؟ قید ہے بھائی, قید ہے. بات سمجھ میں آ رہی ہے؟ جو مطلق کا کیا معنی؟ جس میں کوئی قید نہ ہو. تو یہی بیان کر رہے ہیں. کہتے ہیں مطلق ثلاثی مزید فی دو قسم است, کہ مطلق ثلاثی مزید فی جو ہے وہ دو قسم پر ہے, ملحق و غیر ملحق. ایک ملحق اور ایک غیر ملحق. کہ مطلقش نامند, کہ اسے مطلق کہتے ہیں. ادھر دیکھو بھائی کہ اسے کیا کہتے ہیں؟ مطلق کہتے ہیں بھائی. یہ دیکھو یہ اوپر ثلاثی مزید فی مطلق, سب سے اوپر کون ہے؟ مطلق. اس سے نیچے دو قسمیں بنا لو. ایک کیا؟ ایک ثلاثی مزید فی ملحق اور ایک ثلاثی مزید فی غیر ملحق. یہ جو غیر ملحق ہے نا اس کو مطلق کہہ دیتے ہیں. کیا ہے؟ مطلق مطلق تو یہ ویسے نہیں ہے, لیکن اس کو کیا کہہ دیتے ہیں مطلق, یعنی چونکہ ایک ملحق ہے اور دوسرا ملحق نہیں ہے اس لیے اس کو کیا کہہ دیتے ہیں مطلق. اور وہ جو اوپر تھا نا ثلاثی مزید فی مطلق, اس کو بس صرف ثلاثی مزید فی کہیں گے. کیا کہیں گے؟ مت یوں کہیں گے ثلاثی مزید فی دو قسم پر ہے, یوں نہیں کہیں گے ثلاثی مزید فی مطلق دو قسم پر ہے. ہے مطلق ہی لیکن یہ ایک لفظ وہاں نہ لگاؤ. ثلاثی مزید فی دو قسم پر ہے, ایک کیا ملحق اور ایک غیر ملحق یعنی مطلق. تو یوں کہو ایک ثلاثی مزید فی ملحق ہے اور ایک ثلاثی مزید فی مطلق ہے, یعنی وہ ملحق نہیں, یعنی یوں کہو اس میں ملحق کی قید نہیں ہے. ایک میں ملحق کی قید ہے, ایک غیر ملحق ہے, ملحق کی قید نہیں ہے. جب ملحق کی قید نہیں ہے تو اس کو کیا کہیں گے؟ مطلق کہیں گے. تو لہذا غیر ملحق ہی کو مطلق کہہ دیتے ہیں. تو یہی بیان کر رہے ہیں کہ ثلاثی مزید فی دو قسم است, ثلاثی مزید فی دو قسم پر ہے, ملحق و غیر ملحق, ملحق اور غیر ملحق. کہ مطلقش نامند, شین کس لیے آتا ہے فارسی میں؟ اس مطلقش, اسے مطلق نامند اس کا نام رکھتے ہیں یعنی کہتے ہیں اسے مطلقش نامند, اسے مطلق کہتے ہیں. ترجمہ سمجھ میں آ رہا ہے بھائی؟ بھائی یہاں ملحق اور غیر ملحق یہ ذرا مشکل بحث آ گئی, پہلے اس کو اچھی طرح سمجھ لیں. بھائی اچھی طرح سمجھ لیں, پہلے خاصیات ابواب سمجھ لو مختصراً. بھائی خاصیات ابواب آپ کے نصاب میں شامل ہیں اور اس کتاب کے بعد ہم انشاءاللہ وہ بھی کریں گے. یاد رکھو یہ جو ابواب ہیں نا, جتنے آپ نے باب پڑھے ہیں, ایک باب ضربہ ہے, ایک باب نصارہ ہے, ایک باب فاتحہ ہے وغیرہ, چھ باب ثلاثی مجرد کے پڑھے. پھر اسی طرح ثلاثی مزید فی کے بارہ باب آپ نے پڑھے ہیں, ایک باب افعال ہے, ایک باب تفعیل ہے, ایک باب مفاعلہ ہے, ایک باب افتعال ہے وغیرہ, بارہ باب پڑھے. پھر آپ نے پڑھا رباعی مجرد کا ایک باب ہے اور وہ کیا باب دحرجہ یعنی باب فعلالہ. پھر آپ نے پڑھا ثلاثی مزید فی کے تین باب ہیں وغیرہ. بھائی تو یہ جو ابواب ہیں یاد رکھو ان میں سے ہر باب کے کچھ خاص معانی ہوتے ہیں. کیا ہوتے ہیں؟ مثلا عرب نے ایک لفظ ایک مادہ ہے, مثلا زاد رابع ایک مادہ ہے, اس خاص معنی کو اس کے سے چاہیے تو اس کو اس خاص باب میں لے جائیں گے جس کے اندر وہ معنی ہوگا. مادہ یہی ہوگا لیکن اس باب میں لے جائیں گے. یہ جو ہر باب ہیں جتنے آپ نے باب پڑھے, ثلاثی مجرد اور ثلاثی مزید فی, رباعی مجرد اور رباعی, ان میں سے ہر باب کے خاص خاص معانی ہیں. جو لفظ اس بابوں سے آئیں گے ان میں وہ معانی پائے جائیں گے, ان کو خاصیات کہتے ہیں کہ یہ اس باب کی خاصیات ہیں. توجہ ہے؟ خاصیت کسے کہتے ہیں؟ کسی باب کا خاص معنی وہ کیا کہلاتا ہے؟ اس کی خاصیت. یعنی جو بھی صیغے آپ اس باب سے لائیں گے, اور ایک باب کی ایک خاصیت نہیں ہوتی, کئی کئی خاصیات ہیں. مثلا ایک باب ہے فرض کرو, اس کی دس خاصیات ہیں, دس قسم کے معنی اس میں آتے ہیں. کتنے؟ تو عرب نے مثلا ضربہ کو بنانا ہے, اسے خاص معنی کے لیے لے کر جانا ہے, تو اس کو اس باب کے اندر لے جائیں گے. کسی اور صیغے سے وہی معنی لینا ہے تو اس کو بھی اسی کے اندر لے جائیں گے. ابھی مثالیں آئیں گی آپ کو بات واضح ہو جائے گی. بات سمجھ میں آ رہی ہے؟ خاصیات کسے کہتے ہیں؟ خاص معنی ہوتے ہیں. ان سب ابواب کے خاص خاص معانی ہیں. مثلا باب کرما کا ایک خاصہ ہے لازم ہونا, اس سے جو بھی فعل آئے گا وہ کیا ہوگا؟ فعل لازم. لہذا عرب یوں کرتے ہیں بعض اوقات کہ انہوں نے صفت مشبہ بنانی ہے. صفت مشبہ کس باب سے آتی ہے؟ کرما سے آتی ہے. مثلا انہوں نے کسی باب سے صفت مشبہ بنانی ہے تو اس کو کیا کریں گے؟ باب کرما میں لے جائیں گے اور پھر وہاں جا کر اس کی صفت مشبہ بنا لیں گے. سورت سمجھ میں آ گئی؟ تو مثلا باب کرما کا ایک خاصہ کیا کیے فعل یہ لازم ہوتا ہے یعنی متعدی نہیں. اور صفت مشبہ بھی کس سے آتی ہے؟ فعل لازم سے. اور اب آپ کسی باب سے کسی مادے سے کیا بنانا چاہتے ہیں؟ صفت مشبہ. تو آپ اس کو کیا کریں گے؟ کہاں لے جائیں گے؟ کرما. تو عرب اس کو باب کرما میں لے جاتے, یعنی پہلے فعل لازم بنا لیتے اور پھر اسے صفت مشبہ بنا لیتے. تو اسی طرح ہر باب کے خاص خاص معانی ہیں بھائی, خاص خاص معانی ہیں. مثلا دیکھو باب افعال ہے, باب افعال اس کا ایک خاصہ ہے متعدی بنانا. اس سے جب کوئی لفظ آپ لاتے ہیں وہ متعدی بن جاتا ہے. پہلے لازم تھا, اب کیا بن جائے گا؟ متعدی. توجہ ہے, باب افعال کا ایک خاصہ کیا ہے؟ متعدی بنانا. یوں کہو تعدیہ, تفعیلتن تعدیتن مصدر ہے نا, حدا یعدی تعدیتن. سمجھ میں آئی بات بھائی؟ تعدیہ کا کیا مانا؟ متعدی بنانا. توجہ ہے, تعدیہ کا کیا مانا؟ متعدی بنانا. تو باب افعال کا ایک خاصہ کیا ہے؟ تعدیہ. کیا ہے؟ تعدیہ. یہ آسان لفظوں میں کہا متعدی بنانا, مطلب اس میں جب صیغہ لاتے ہیں تو وہ اس کو متعدی بنا دیتا ہے. پہلے اگر لازم تھا اب کیا بن جائے گا؟ متعدی بن جائے گا. تو عرب نے جب کسی لفظ کو متعدی بنانا ہوتا تو اس کو بسا اوقات اس باب میں لے جاتے. اور بھی باب ہیں جو متعدی بناتے ہیں, صرف یہی نہیں بناتا, تو کبھی اس میں لے جاتے ہیں کبھی دوسرے میں. وہ ہم کو ہمیں عربی زبان میں غور کرنا پڑے گا کہ اس لفظ کو جب وہ متعدی بناتے ہیں تو کس باب میں لے جاتے ہیں. کسی کو باب افعال میں لے جائیں گے, کسی کو باب تفعیل میں لے جائیں گے, کسی کو کسی اور باب میں لے جائیں گے. وہی مادہ ہے, پہلے لازم تھا لیکن جب اس دوسرے باب میں گیا اب کیا بن گیا؟ متعدی بن گیا. جیسے دیکھو جلسہ, جلسہ کا کیا معنی؟ بیٹھنا. یہ لازم ہے, ثلاثی مجرد ہے, لیکن عرب نے اس کو کیا بنانا ہے؟ متعدی بنانا ہے. تو اس کو باب افعال میں لے جاتے ہیں, اجلس یجلس اجلاسن. اجلس کا معنی دوسرے کو بٹھانا. اب دیکھو متعدی بن گیا یا نہیں؟ جلسہ کا معنی تھا بیٹھنا, اجلس کا معنی دوسرے کو بٹھانا. دیکھو دوسرے کو بٹھایا, مفعول چاہیے یا نہیں؟ تو فعل متعدی بن گیا. تو اسی طرح مثلا خرجہ, خرجہ کا کیا معنی؟ نکلنا. عرب اس کو متعدی بنانے کے لیے ایک صورت یہ ہے کہ بابی ساتھ جوڑ دیتے ہیں, خرجہ بھی. خرجہ زیدن, زید نکلا, نکلا اور متعدی ہوگا تو معنی بن جائے گا نکالا. خرجہ زیدن, زید نکلا. اور کبھی با کے ذریعے متعدی بنائیں گے, خرجہ زیدن بعمرن, زید عمر کے ساتھ نکلا. یوں ترجمہ کر لو, یوں کہو زید نے عمر کو نکالا, زید نے عمر کو. اور کبھی اسی دیکھو با کے ذریعے متعدی بنایا, اور کبھی باب افعال میں لے جاتے ہیں پھر متعدی بنا دیتے ہیں. جیسے اخراجہ زید عمران, زید نے عمر کو نکالا. تو خراجہ کیا تھا؟ لازم. باب افعال میں لے گئے تو اس کا خاصہ تعدیہ آ گیا. کیا مانا؟ نکالنا. اب کیا بن گیا؟ یہ متعدی. جلسہ کا کیا معنی تھا؟ بیٹھنا. کیا تھا فعل لازم؟ کس باب میں لے گئے؟ باب افعال میں. عرب لے جاتے ہیں کس لیے؟ متعدی بنانے کے لیے. اسی طرح اور مثال ہے, جیسے ذہبا, ذہبا کا معنی جانا, اور اسی سے متعدی بنانے کے لیے باب افعال میں لے جاتے ہیں, اذهب لے جانا. اذهب زید عمران, پہلے تھا صرف ذہبا زید, زید چلا گیا, کسی مفعول کی ضرورت نہیں, لیکن اب باب افعال میں لے گئے, اذهب زید عمران, اب مفعول بھی چاہیے, زید عمر کو لے گیا. اسی طرح علیما کا معنی جاننا, جاننا, اور اعلما کا معنی دوسرے کو بتلانا. سورت سمجھ میں آ رہی ہے؟ اس کو کہتے ہیں تعدیہ. کیا کہتے ہیں؟ کبھی فعل ایک مفعول چاہتا ہے اور باب افعال میں جائے گا تو دو مفعول چاہے گا. پہلے ایک چاہتا تھا, اب باب افعال میں لے گئے, اب کتنے چاہے گا؟ دو چاہے گا. بھائی فعل لازم تھا, اس کو باب افعال میں لے گئے, فعل لازم تو کوئی مفعول نہیں چاہتا تھا, تو باب افعال میں گئے, اب وہ کیا چاہے گا؟ دو. ایک پہلے فعل لازم تھا, کوئی مفعول نہیں تھا, باب افعال میں لے گئے, اب ایک مفعول چاہے گا, اور اگر پہلے ایک چاہتا تھا باب افعال میں لے جاؤ گے اب کتنے چاہے گا؟ دو, اور اگر پہلے دو چاہتا تھا باب افعال میں لے جاؤ گے اب کتنے چاہے گا؟ تین چاہے گا. تو یہ ہے تعدیہ, متعدی بنا دیتا ہے, یعنی ایک مفعول بڑھا دیتا ہے. اگر پہلے سے ہے تو بڑھا دے گا مفعول. تو ہر باب کی اسی طرح خاص خاص معانی ہوتے ہیں, خاص خاص معانی. جی, جیسے اور مثال دیکھ لو, باب مفاعلہ ہے. باب مفاعلہ کا خاصہ ہے جانبین سے فعل. کس سے؟ جانبین سے فعل. جیسے رما یرمی کا کیا معنی؟ تیر پھینکنا. لیکن باب مفاعلہ میں لے جاؤ, راما یورامی مراماتن, اس کا معنی ہے دونوں ایک دوسرے کو تیر مار رہے تھے. راما زیدن عمرن, اگر ویسے کہیں رما زیدن عمرن کیا معنی؟ زید نے تیر مارا کس کو؟ عمر کو. اور اگر آپ اس کو کس میں لے جائیں؟ مفاعلہ میں. راما زیدن عمرن, اب دونوں طرف سے فیل ہے. ترجمہ یہ ہوگا زید اور عمر نے باہم ایک دوسرے کو تیر مارے, یعنی زید نے عمر کو تیر مارے اور عمر نے زید کو تیر. تو یہ جانبین سے فیل کو چاہتا ہے, اس کو کہتے ہیں مشارکت. دیکھو دونوں شریک ہو گئے یا نہیں ایک چیز فیل کے اندر. تو باب مفاعلہ کا ایک خاصہ کیا ہے؟ مشارکت. کیا ہے؟ مشارکت, یعنی دونوں جانب سے یہ فعل چاہتا ہے, فاعل کی طرف سے بھی اور مفعول. اور تو دونوں فاعل بھی ہیں اور دونوں مفعول بھی ہیں. زید نے تیر مارا کس کو؟ عمر کو, تو عمر مفعول ہوا اور زید فاعل ہوا. اور عمر نے تیر مارا کس کو؟ زید کو, تو عمر فاعل بھی ہوا اور زید کیا ہوا؟ مفعول ہوا. تو لفظوں میں تو ایک فاعل ایک مفعول بنے گا, راما زیدن عمرن, ایک فاعل اور ایک مفعول. لیکن معنی کے اعتبار سے یہ فعل جانبین سے ہے, یعنی دونوں فاعل بھی ہیں اور دونوں مفعول بھی ہیں. تو ہر باب کے کچھ خاص معانی ہوتے ہیں. عرب نے وہ معنی لینا ہو تو اس لفظ کو اس باب کے اندر لے جاتے ہیں. یا اور لفظ دیکھ لو, قتلا. قتلا کا معنی کیا ہے؟ قتل کرنا. اسی کو باب مفعلہ میں لے گئے, مقاتلا. مقاتلا باہم ایک دوسرے کے ساتھ جنگ کرنا, یعنی یہ اس کو مار رہا ہے اور وہ اس کو مار رہا ہے. دیکھو دونوں طرف سے فیل آ گیا. یہ کیا ہے؟ مشارکت. مشارکت. اسی طرح زاربا. زاربا کا کیا معنی؟ پٹائی کرنا. آپ بتانا چاہتے ہیں دونوں نے ایک دوسرے کی پٹائی کی, تو اب آپ اس کو باب مفعلہ میں لے جائیں گے, زاربا زید عمرن. کیا معنی؟ ہو ہو, زاربا باب مفعلہ ہے. زید اور عمر نے باہم ایک دوسرے کو مارا, یعنی زید نے عمر کو مارا تو عمر نے زید کو مارا. یہ کیا ہے؟ مشارکت. اب صورت سمجھ میں آ رہی ہے؟ تو ہر باب کے خاص معانی ہوتے ہیں. عرب نے جب کوئی خاص معنی لینا ہو کسی کلمے کے اندر, خاص معنی کا شامل کرنا ہو, اس کا اثر دینا ہو, تو اس کو اس باب کے اندر لے جاتے ہیں. صورت سمجھ میں آ گئی؟ جیسے زاربا کا معنی تو ہے پٹائی کرنا, لیکن آپ بتانا چاہتے ہیں کہ دونوں نے ایک دوسرے کی پٹائی کی, تو پھر کس کے اندر لے جائیں گے؟ مفعلہ. ما مفعلہ, کیونکہ مفعلہ میں جانبین سے فعل ہوتا ہے, یعنی مشارکت ہوتی ہے. اسی طرح ایک فعل لازم ہے, آپ اس کو کس میں لے جاتے ہیں؟ باب افعال. لیکن یہ یاد رکھو صرف باب افعال میں نہیں, اور بھی طریقے ہیں, لیکن باب افعال کا بھی ایک خاصہ ہے, تو بعض اوقات اس میں بھی لے جاتے ہیں. وہ اب آپ کو لغت دیکھنے سے پتا چلے گا کہ کس باب میں عرب لے کر جاتے ہیں, زاربا کو کس کس باب کے اندر لے کر جاتے ہیں, اور باب کے بدلنے سے اس میں کون کون سے نئے معنی آتے ہیں بھائی. یا اسی طرح جیسے ابھی تھا, زاربا کا کیا معنی؟ زاربا. زاربا باہم ایک دوسرے کو مار. باب تفاعل کا بھی یہی خاصہ ہے, کبھی باب تفاعل میں لے جاتے ہیں, تزاربا زید و عمرن, زید اور عمر نے ایک دوسرے کی پٹائی کی. دیکھو وہی زاربا مادہ ہے, لیکن آپ بتانا چاہتے ہیں دونوں طرف سے, تو آپ کس میں لے گئے؟ باب تفاعل, کیونکہ باب تفاعل کا ایک خاصہ کیا ہے؟ مشارکت. جیسے باب مفعلہ کا ایک خاصہ کیا ہے؟ مشارکت. باب افعال کا ایک خاصہ کیا ہے؟ تعدیہ. یہ کیا ہے؟ تعدیہ, یعنی متعدی بنانا. بات سمجھ میں آ رہی ہے؟ اسی طرح ایک اور مثال لے لو تاکہ اور بات واضح ہو جائے کہ ہر باب کے کچھ خاصے ہوتے ہیں. عرب نے جب وہ معنی لینا ہو اس صیغے کو اس باب کے اندر لے جاتے ہیں. مثلا باب افعال کا ایک خاصہ ہے سلب ماخذ. کیا سلب کا معنی؟ نفی کرنا. پڑھ چکے ہیں یا نہیں؟ سلب سلب ماخذ، ماخذ جس سے وہ باب بنا یعنی اس کا مادہ، ماخذ جس سے وہ باب بنا یعنی اس کا مادہ، زاربا، یہ زاربا کے ضرب کیا ہے؟ مادہ ہے، ماخذ ہے، اسی سے آپ نے تزاربا بنایا. تو باب افعال کا ایک اور خاصہ ہے سلب ماخذ، آپ نے کسی چیز کی نفی کرنی ہے تو اس کو اس باب افعال میں لے جاتے ہیں. مثلا فلوس عربی میں پیسوں کو کہتے ہیں، فلوس کسے کہتے ہیں؟ فلوس کہتے ہیں پیسوں کو. اب آپ فلوس پیسوں کی نفی کرنا چاہتے ہیں تو اس کو باب افعال میں لے گئے، افلس یفلس افلاسن فہو مفلس. مفلس کسے کہتے ہیں؟ جس کے پاس فلوس ہوں یا فلوس نہ ہوں؟ جس کے پاس فلوس نہ ہو. مفلس تو غریب کو کہتے ہیں، تو دیکھا مفلس افلاسا، مادہ کیا ہے؟ فلوس، فا لام سین. لیکن مفلس کا کیا معنی؟ جس کے پاس فلوس ہوں یا فلوس نہ ہوں؟ دیکھا فلوس کی نفی ہو رہی ہے، ماخذ کی کیا ہو رہی ہے؟ نفی ہو رہی ہے. سورت سمجھ میں آ گئی؟ اسی طرح شکا زیدن، زید نے شکایت کی، شکا اشکو کا معنی شکایت کرنا، اور اسی کو باب افعال میں لے جاؤ، شکا زیدن، زید نے شکایت کی، فاشکیتہ اکرمتہ. شکا زیدن فا اشکیت، اشکا کا معنی ہے باب افعال میں لے گئے اسی شکایت کو، تو اشکا کا معنی ہے شکایت دور کرنا، شکایت ختم کرنا. شکا زیدن، زید نے شکایت کی، فاشکیتہ، تو میں نے اس کی شکایت ختم کر دی، یعنی اس کا کام جو ضرورت حاجت تھی وہ میں نے پوری کر دی. معنی سمجھ میں آیا؟ تو دیکھو اشکا کا کیا معنی؟ شکایت کو ختم کرنا. دیکھو سلب ماخذ، ماخذ کو کیا کر رہا ہے؟ ختم کر رہا ہے. اسی طرح طاقت، طاقت قوت کو کہتے ہیں، لیکن اسی کو باب افعال میں لے جاؤ، اطاق یتیق. اطاق یتیق کا معنی ہے طاقت کا ختم ہو جانا. کیا معنی؟ طاقت کا ختم ہو جانا. جیسے قرآن میں بھی آپ پڑھتے ہیں وَعَلَى الَّذِينَ يُطِيقُونَهُ فِدْيَةٌ طَعَامُ مِسْكِينٍ. روزے کی بات ہو رہی ہے، جس آدمی میں روزے کی طاقت نہیں، یعنی بہت بوڑھا ہو گیا، روزہ رکھ ہی نہیں سکتا، تو شریعت نے کیا حکم بتلایا؟ ہر روزے کا فدیہ دے دیا کرے، پونے دو سیر گندم کیا کرے؟ صدقہ کر دیا کرے، کسی غریب کو دے دیا کرے روزے کے بدلے. تو یہ حکم کس کا ہے؟ جو روزے کی طاقت رکھتا ہے یا روزے کی طاقت نہیں رکھتا؟ ہاں، جو طاقت رکھتا ہے اسے تو روزہ رکھنا پڑے گا، جو طاقت نہیں رکھتا تو اس وہ کیا کرے گا؟ ہاں، پونے دو سیر گندم دے دے گا. تو علی الذین یتیقونہ، اطاق یتیق باب افعال آ رہا ہے. اب ترجمہ کرو، وہ لوگ جو روزے کی طاقت نہیں رکھتے. اب آپ یہ ترجمہ کریں گے، دوسرا آدمی کہے گا بھائی یہ تو لا یتیقونہ تو نہیں ہے یہاں پر، یہاں پر تو کیا ہے؟ یتیقونہ ہو ہے، جو طاقت رکھتے ہیں. آپ کہیں گے نہیں نہیں، یہاں کون سا معنی ہے؟ سلب ماخذ والا معنی لیں گے، جو طاقت نہیں رکھتے. تو ہر باب کے کچھ خاص خاص معانی ہوتے ہیں، اور عربوں نے جب وہ معنی ادا کرنا ہو تو اس لفظ کو اس باب کے اندر لے جاتے ہیں، پھر پوری گردان اسی کے مطابق چلے گی. اطاق یتیق اطاقتن فہو متیقن، و اتیق یتاق اطاقتن فذاک متاقن، لم یتق لم یتق، لا یتیق لا یتاق، لن یتیق لن یتق، پوری گردان اسی کے مطابق پھر چلے گی، اور وہی ترجمہ اسی کے مطابق ہوگا. یہ کیا ہے؟ خاصیات ابواب. اور یہ جو مختلف باب ہیں یہ خاصیات کے اعتبار سے بھی ہیں. ایک تو ان کے لفظ الگ ہیں، ضربا یضربو نصرا ینصرو، سورت سمجھ میں آ رہی ہے. اور اسی طرح اکرما یکرمو، دیکھو الگ سورت بھی ہے اور ہر ایک کے اپنے الگ خاصے بھی ہیں. لیکن جو ثلاثی مزید فی ہے نا، اس میں پھر آپ کو بتلا رہے ہیں کہ کچھ باب جو ہیں ان کو ہم ملحق کہتے ہیں، کچھ کو مطلق کہتے ہیں یعنی غیر ملحق. تو یہ آپ کو بتلا رہے ہیں کہ ثلاثی مزید فی یہ دو قسم پر ہے. کتنی قسم پر؟ دو. ایک ملحق اور ایک غیر ملحق. مشکل بحث ہے بھائی، توجہ سے بیٹھنا ہے. اور غیر ملحق کو مطلق بھی کہتے ہیں، ثلاثی مزید فی مطلق. گویا ثلاثی مزید فی کی دو قسمیں ہو گئیں، ایک ثلاثی مزید فی ملحق اور ایک ثلاثی مزید فی مطلق. توجہ ہے، کتنی قسمیں؟ کون کون سی؟ ثلاثی مزید فی مطلق اور ایک دوسری ملحق. یہ جو آپ نے 12 باب پڑھے ہیں نا ابواب الصرف کے اندر، یہ سارے مطلق ہیں، ثلاثی مزید فی مطلق. ملحق، ملحق کسے کہتے ہیں؟ سب سے پہلے تو الحاق کا معنی سمجھ لو. الحق یلحق، الحاق کا معنی ملنا، کسی دوسری چیز کے ساتھ ملنا. اور اسی طرح اس کا معنی ہے ملانا بھی، ملنا بھی اور ملنا، یعنی لازم بھی اس کا ترجمہ ہے اور متعدی والا بھی ہے. ملنا یعنی خود کسی چیز کے ساتھ مل جانا، اور ملانا یعنی ایک باب کو دوسرے باب کے ساتھ ملا. تو یہ الحق یلحق الحاق کا معنی کیا معنی؟ ملنا بھی اور ملانا بھی. ملنا ہو تو یہ لازم، اور ملانا ہو تو یہ متعدی ہے. اور اصطلاح میں الحاق کسے کہتے ہیں؟ یہ جو علم صرف ہم پڑھ رہے ہیں اس میں الحاق کہتے ہیں ثلاثی مجرد پر، کس پر؟ ایک یا زیادہ حروف بڑھا کر اسے رباعی مجرد یا رباعی مزید فی کے وزن پر لے جانا. توجہ نہیں ہے سبق کی طرف. ثلاثی مجرد پر ایک یا زیادہ حرف بڑھا کر اسے رباعی مجرد یا رباعی مزید فی کے وزن پر لے جانا. بات سمجھ آ رہی ہے؟ پھر بولو، پھر بولو زبان سے. کس میں اضافہ کرنا، کس میں زائد لفظ بڑھانا؟ ثلاثی مجرد میں. اور اس کو کس وزن پر لے جانا؟ رباعی مجرد یا رباعی. بھائی پہلے ابھی تک آپ نے یہ پڑھا تھا، ایک ہے ثلاثی مجرد اور اس میں زائد حرف ملا دو تو وہ ثلاثی مزید فی بنتا ہے. کیا بنتا ہے؟ ہے تو ثلاثی ہی، کیونکہ حرف اصلی کتنے ہیں؟ تین ہیں. کتنے ہیں؟ تین. لیکن یہ ملحق میں ہوتا یہ ہے کہ ہوتا تو ثلاثی ہی ہے، لیکن جب آپ نے کچھ حرف زائد کیے، ایک یا ایک سے زیادہ حرف زائد کیے، بڑھا دیے، تو اب وہ ثلاثی کے وزن پر ہی نہیں رہا، کس کے وزن پر چلا گیا؟ رباعی مجرد یا رباعی مزید فی کے وزن پر چلا گیا. تو اس لیے اس کو کہتے ہیں ملحق. ملحق کا کیا معنی؟ اس میں مفعول ہے، ملایا ہوا، یعنی اس کو کس کے ساتھ ملا دیا گیا ہے؟ رباعی کے ساتھ. ہے ثلاثی لیکن ملا کس کے ساتھ دیا؟ رباعی کے ساتھ. یا اس کو آپ ملحق بھی پڑھ سکتے ہیں. ملحق وہ لازمی والا ترجمہ کر دو، ملا ہوا، ملا ہوا جو کس کے ساتھ ملا ہوا ہے؟ رباعی مجرد. ہے ثلاثی لیکن ایک یا زائد حروف کی زیادتی کی وجہ سے یہ کس کے ساتھ مل گیا؟ رباعی مجرد یا رباعی مزید فی کے ساتھ مل گیا. تو چاہے آپ اس کو ملحق پڑھیں، ہم نے کیا پڑھا؟ ثلاثی مزید فی کی دو قسمیں، ایک ملحق اور ایک غیر ملحق. یا یوں کو ثلاثی مزید فی کی دو قسمیں، ملحق اور غیر ملحق، دونوں تک کر سکتے ہیں، لیکن ترجمہ پھر اسی کے حساب سے آپ کر لیں گے. ملحق یعنی ملا ہوا، جو کس کے ساتھ؟ ملحق برباعی، کس کے ساتھ ملا ہے؟ رباعی کے ساتھ. یا یوں کرو ملحق برباعی، کس کے ساتھ ملایا گیا ہے؟ رباعی کے ساتھ. اس میں مفعول والا ترجمہ کر لو. بات سمجھ میں آ رہی ہے؟ تو لغت میں الحاق کا کیا معنی ہے؟ ملنا بھی اور ملانا بھی. اور اصطلاح میں الحاق کسے کہتے ہیں؟ کہ ثلاثی مجرد پر ایک یا دو، ایک یا زیادہ حرف بڑھا کر اسے کس کے ساتھ ملا دینا؟ رباعی مجرد یا رباعی مزید. یوں کہ بس رباعی کے ساتھ ملا دینا. ثلاثی پر ایک یا دو حرف بڑھا کر اسے کس کے ساتھ ملا دینا؟ رباعی کے ساتھ، چاہے وہ مجرد ہو رباعی، چاہے وہ مزید فی ہو، اس کے ساتھ ملا دینا. اور یہ کس لیے کرتے ہیں؟ وہ کوئی خاص معنی جو اس باب کا تھا وہ لینے کے لیے. ابھی میں نے بتایا نا ہر باب کی کیا ہوتی ہیں خاصیات. مثلا رباعی کے باب کا ایک خاصہ ہے، وہ خاصہ ہمیں چاہیے، تو ہم کیا کریں گے؟ اس ثلاثی کو اس وزن پر لے گئے. ہے یہ ثلاثی ہی لیکن وہ والا خاصہ اس کے اندر آ گیا. جیسے دیکھو جلباب، جلباب عربی میں کہتے ہیں بڑی چادر کو جو سارے جسم کو ڈھانپ لے. बड़ी चादर औरतें जिसमें अपने पूरे बदन को क्या कर लें, ढांप, इसको क्या कहते हैं, जिलबाब। ये इसी तरह कमीज के ऊपर कोई चोगा वगैरह जो पहना जाए जीनत के लिए या सर्दी से बचने के लिए, उसे भी क्या कहते हैं, जिलबाब। इसी जिलबाब, इसका मादा है जालाबा, जीम लामबा, एक बाजाइद है, क्या है, एक बाजाइद, तो मादा इसका जीम लामबा है, यानी ये सुलासी है। और बाब दहराजा का एक खासा है लिबास पहनाना, जैसे बाब इफाल का एक खासा क्या था, मुतादी करना, एक खासा क्या था, सलबे माखज, बाब मुफाला का एक खासा क्या था, मुशारकत, दोनों जानिब से फेल करना। इसी तरह बाब दहराजा यानी बाब फाला जो रुबाई मुजर्रद है उसका एक खासा है इलबास, इलबास लिबास पहनाना, लिबास पहनाना यानी माखज, दूसरे को माखज पहनाना। तो लिहाजा जिलबाब बड़ी चादर को कहते हैं, इसका मादा क्या है, जालाबा। इसको हम ले गए किस में, बाबे दहराजा में, और बाब बना लिया जल बाबा यू जल बिबू जल बाबा तन। अब ये रुबाई नहीं है, रुबाई में तो चारों हर्फ असली होते हैं, दहराजा दाल हा रा जी, चारों क्या है, असली हैं, लेकिन जलबाबा में जीम लाम बा असली हैं और एक बा क्या है, जायद है, तो सुलासी है। लेकिन अरब उसको किस पर ले जाते हैं, रुबाई के वजन पर ले जाते हैं, किस लिए, उस खासे के लिए, ताकि वो माना इसके अंदर आ जाए। तो अब जलबाबा का माना है किसी को जिलबाब पहनाना, ये वो माखज जिससे ये बना है, किससे बना, जिलबाब से, वो माखज, माखज किससे कहते हैं, जिससे इसको अखज किया गया, लिया गया, बनाया, माखज बनाने लेने की जगह, लेने की मुराद वो मादा है, मादा है वो लफ्ज जिससे ये बना है। जलबाबा किससे बना है, जिलबाब से, तो इसका माखज क्या हुआ, जिलबाब। तो माखज दूसरे को पहनाना, तो जलबाबा का क्या माना, किसी को जिलबाब पहनाना, किसी को जिलबाब। ये पहनाने वाला माना कहां से आया, बाब दहराजा का खास है, ये बाब की वजह से आ गया। वैसे तो जिलबाब का माना क्या था, चादर, पहनाना तो नहीं था इसका माना, लेकिन अब पहनाने वाला माना भी आ गया, किसकी वजह से, बाबे दहराजा की वजह से। सूरत समझ में आ गई, तो आपने जलबाबा का बना लिया बाब, तो जलबाबा बरवजने फाला है, यानी बरवजने दहराजा, तो यहां इसमें इलबास वाला माना आ गया, और इलबास का क्या माना है, किसी को कोई चीज पहनाना, यानी माखज पहनाना, और ये किससे बना है, जलबाबा जिलबाब से, तो माना है दूसरे को जिलबाब यानी बड़ी चादर पहनाना, चादर ओढ़ाना या उसको चोगा वगैरह पहनाना, समझ में आया, यानी खुली कमीज या चादर वगैरह दूसरे को पहनाना। अच्छा, तो जलबाबा किस वजन पर हुआ, यानी फालाला, किस वजन पर, और फालाला तो क्या है, रुबाई मुजर, और ये क्या है, सुलासी। सवाल, तवज्जो है भाई, जल बाबा, जल बाबा यू जल बिबू जल बाबा तन, दहराजा यू दहरिजु दहराजा तन, बिल्कुल एक वजन है या नहीं, पूरा बाब इसी तरह चलेगा, बिल्कुल एक जैसे हैं। सवाल, आप जलबाबा को मुलहक रुबाई कहते हैं और दहराजा को रुबाई कहते हैं, ये फर्क क्यों करते हैं, दोनों को रुबाई कह दो ना जी। इस एतराज समझ में आ रहा है, आप दहराजा को क्या कहते हो, रुबाई, और जलबाबा को क्या कहते हो, मुलहक रुबाई, क्या कहते हो भाई, ये फर्क क्यों करते हो, इश्काल समझ में आ रहा है, बाप बिल्कुल एक जैसे हैं या नहीं, वजन गर्दान सीगा सब कुछ एक जैसा है या नहीं। जल बाबा यू जल बिबू जल बाबा तन फा हुआ मुजल बिबुन व जुल बिबा यू जल बबू जल बाबा तन फदा का मुजल बबुन, इसी तरह है ना, अब देखो बिल्कुल एक जैसी गर्दान है, दहराज दहरिजु दहराजन तन फा हुआ मुदहरिजुन व दुहरिजु दहराजु दहराजतन फदा का मुदहरजुन, तो दोनों की गर्दानें बिल्कुल एक जैसी हैं, लेकिन ए सरफियो आप दहराजा को कहते हो ये रुबाई है और जलबाबा को कहते हैं मुलहक ब रुबाई है, ये फर्क क्यों करते हैं आप, तो जवाब गुजर चुका भाई, दहराजा में बरवज दहराजा बरवज ने फाला, इसमें दोनों लाम असली हैं, और जलबाबा भी बरवजन फालला है लेकिन इसमें एक लाम जायद है, यह असली नहीं, क्योंकि जलबाबा का मादा क्या है? जीम लाम बा। बात समझ में आ रही है? तो दहराजा में चारों हर्फ असली हैं, इसलिए हम उसको रुबाई कहते हैं, और जलबाबा में एक बा जायद है, वो असली नहीं है, असली तो सिर्फ तीन है, तो उसको रुबाई नहीं कह सकते, इसलिए उसको हम क्या कहेंगे? मुलहक बा रुबाई। तो दोनों का बाप वजन सब कुछ एक जैसा, लेकिन फिर भी हम एक को क्या कहते हैं? रुबाई, रुबाई मुजर्रद, और एक को क्या कहते हैं? मुलहक बा रुबाई मुजर्रद। तो गोया दहराजा यानी फालला, इसमें दोनों लाम क्या हैं? असली, और जलबाबा बरवजन फालला, इसमें एक लाम क्या है? जायद, जायद। जलबाबा पहली बा तो असली, दूसरी बा जायद, तवज्जो है? इस पर फिर इश्काल होता है। अच्छा, एक बा जायद है, क्या है? तो सर्फ में तरीका यह है, जो जायद होता है वजन में भी उसके मुकाबले में जायद ही लाते हैं। क्या लाते हैं? फा आइन लाम तो हर्फ असली के मुकाबले में लाते हैं ना, तो दूसरी बात तो जायद है, इसके मुकाबले में लाम क्यों ला रहे हो? यूं कहो ये बरवजन फालबा है। भाई देखो ना, आप जब मौजून के अंदर एक हर्फ जायद होता है तो आप वही जायद वजन में भी लाते हो। जैसे मसलन मैं आपसे पूछता हूं, मंसूर ये है मौजून, इसका वजन निकालो, मफ़ऊल। देखा, मंसूर में मादा क्या है? नून स्वाद रा, मफ़ऊल। फा के मुकाबले में नून, आयन के मुकाबले में स्वाद, और लाम के मुकाबले में रा, और मंसूर में वाव जायद था तो वजन मफ़ऊल में भी वाव हम लाए जायद, और मंसूर में मीम जायद था तो वजन मफ़ऊल में भी हम मीम जायद, वही जायद लाए। तो मौजून में जब कोई हर्फ जायद होता है तो वजन के अंदर भी जायद, जैसे जैसे मसलन मिज़रबुन, इसका वजन निकालो, मैं फालून। देखा, हुरूफ असली की जगह तो आप फा आइन लाम ले आए लेकिन मीम जायद था, वहां फा आइन लाम नहीं लाए बल्कि मीम ही को रखा। अफालु तफजील, अजरब, इसका वजन निकालो, अफाल। देखा, ज़ादरा बा हुरूफ असली हैं, वहां फा आइन लाम लाए लेकिन हमजा के मुकाबले में जो जायद है हमजा ही लेकर आए, तो जायद के मुकाबले में तो जायद ही लाते हैं, फा आइन लाम नहीं लाते। तो जल बाबा के अंदर भी एक बा क्या है? जायद है, तो वहां लाम तो ना लाओ, फिर यूं कहो ये बरवजने फालबा है, जलबाबा बरवजने फालबा, दहराजा बरवजने फालला है, क्योंकि उसमें दोनों लाम क्या हैं? असली, रा भी असली और जीम भी असली। लेकिन जलबाबा में तो एक बा जायद है तो वजन में भी क्या लाओ? बा ही लेकर आओ, फालबा कहो। इश्काल समझ में आ रहा है? तो जवाब ये कि भाई ये जमहूर के नजदीक, जमहूर के नजदीक अगर हर्फे जायद भी हर्फे असली की जिन से हो तो वजन में भी हर्फे असली की तरह का हर्फ लाते हैं। जलबाबा ये दूसरी बा जायद है, ये किसकी तरह है? पहली बा की तरह, एक जिन्स है या नहीं? दोनों बा हैं, तवज्जो है। जलबाबा में पहली बा असली, दूसरी बा जायद, जब हर्फे जायद किसकी जिन्स में से हो? असली की जिन्स में से हो, असली जैसा ही हो, तो असली जैसा ही हर्फ उसके वजन के लिए भी लाते हैं, तो अब लिहाजा फाअल्लाला कहेंगे। क्यों? क्योंकि जो बा है वो उस पहली बा की जिन्स में से है, उसी की तरह है, जब उसी की तरह है तो पहली बा तो असली है यानी लाम है, तो दूसरी के लिए भी क्या ले आएंगे? लाम ही ले आएंगे, फाअल्लाला लाएंगे। बात अच्छी तरह समझ में आ गई? जैसे जैसे इहमार, इहमार, इहमीरारन, इहमीरार वजन निकालो, इफ़ईलाल, ये सुलासी है या रुबाई है? सुलासी है, इफ़ईलाल, लेकिन दो लाम आ रहे हैं या नहीं? तो लाम तो एक होना चाहिए था, तो ये दूसरा लाम क्यों लाए? क्योंकि इहमीरार दोनों जगह क्या है? रा है, एक रा असली है और एक क्या है जायद है, तो दोनों एक जिन्स के हुए तो एक रा तो लाम के मुकाबले में है तो दूसरी के लिए भी क्या ले आए लाम ही ले आए। अब बात समझ में आ गई। तो जब हर्फ जायद भी हर्फ असली की जिन्स में से हो यानी उसी की तरह हो तो उसके लिए भी वजन निकालते वक्त वो ही हर्फ ले आते हैं। बात क्या चल रही थी कि सुलासी मजीद फी कितनी किस्म पर? दो किस्म, एक मुलहक और एक गैर मुलहक यानी मुतलक मुतलक। और मुलहक कौन सा है कि है सुलासी मुजर्रद लेकिन लेकिन अरबों ने क्या किया एक या ज्यादा हर बढ़ाकर उसे किस वजन पर ले गए रुबाई के वजन पर ले गए। फिर दोहराओ मुलहक किसे कहते हैं कि है तो सुलासी सुलासी लेकिन एक या ज्यादा हर बढ़ाकर उसे किस वजन पर ले गए रुबाई के, चाहे रुबाई मुजर्रद के वजन पर ले गए चाहे रुबाई मजीद फी के, तो इसको क्या कहते हैं मुलहक। और ये ऐसा किस लिए करते हैं उस बाब का खास माना लेने के लिए, खास माना लेने के लिए। और ये कियासी नहीं होता, क्या कियासी नहीं यानी कानून के मुताबिक नहीं होता, खिलाफ कानून होता है। अगर कानून के मुताबिक हो फिर तो हमें अलग बाब बनाना पड़ेगा, जैसे बाब इफाल इसके बाकायदा कानून है। बहुत से सीगों को अरब इस बाब में लेके जाते हैं या नहीं, जलासा को भी ले गए क्या बना दिया अजलासा, जहाबा को भी ले गए अजहाबा देखा, और आलिमा को भी ले गए क्या बना दिया आलामा, और खराजा को भी ले गए क्या बना दिया आखराजा। देखा वो कानून के मुताबिक जिसको आपने लेके जाना है इस तरह उसमें तब्दीलियां करो आप ले जा सकते हो उसे, बशर्ते कि अरब लेकर गए हैं उसे। तो वहां बाकायदा कवानीन के मुताबिक होती है तब्दीलियां, लेकिन यहां कवानीन के मुताबिक नहीं, बस इस जलबाबा में एक बार बढ़ा कर ले गए। ये नहीं कि आप जिस बाब में भी क्या करना चाहते हैं उसी आखिरी हाथ को बढ़ाकर उसके अंदर ले जाएं, आप ऐसा नहीं, ये कियासी नहीं है, कोई एक आदि इस तरह आ गया तो ये खिलाफ कानून होगा भाई, कानून के मुताबिक नहीं होगा। फिर नीस जितने बाब हैं उन सब के अलग अलग खासे हैं, हर बाब के कई कई खासे, आठ आठ दस दस पंद्रह पंद्रह खासे हैं हर बाब के, लेकिन ये जो मुलहक है इसके और कोई खासा नहीं और कोई नया माना नहीं, बस वही जो आप किस में ले गए रुबाई में ले गए उसका वही एक खासा इसमें आ गया, और कोई खासे अलग नहीं। अगर ये अलग बाब होता तो इसके अलग खासे होते, लेकिन इसके अलग खासे नहीं, तो वजन भी बिल्कुल एक जैसा, गर्दान भी 100% उसी की तरह पड़ेंगे और उसमें और कोई खासे भी नहीं। और ये क्या होता है कानून के खिलाफ, यानी आम नहीं होता कि अरब और किसी सीगे को भी इस तरह ले जाएं, तीसरे को भी इस तरह ले जाएं, चौथे को भी इस तरह ले जाएं, ऐसा नहीं होता। तो इनके अलग बाब नहीं बनाए, बस इन्हीं को मुलहक कह दिए, किसके साथ मिलाए गए हैं, ये कोई अलहदा बाब नहीं है, ये मुलहक बरुबाई है, यानी है तो सुलासी लेकिन किस वजन पर उसको ले गए हैं रुबाई के वजन पर ले गए हैं इस खास माना के लिए, तो इनको क्या कहते हैं मुलहकात भाई। बात अच्छी तरह समझ में आ गई। अब देखिए भाई किताब पर दोबारा देखिए भाई, फसले दोवम दर अबवाब सुलासी मजीद फी, अबवाब सुलासी मजीद फी के बयान में मुतलक सुलासी मजीद फी दो किस्म, मुतलक सुलासी मजीद फी जो है दो किस्म पर है, मुलहक और गैर मुलहक, एक मुलहक है और एक गैर मुलहक। के मुतलकश नामंद के उसे मुतलक कहते हैं, जो गैर मुलहक है उसे मुतलक कहते हैं। आगे मेरी किताब में है मुतलक आन रा गोयंद, ये किताबत की गलती है, ये मुतलक नहीं ये मुलहक लफ्ज है, इसकी इसलतसी कर लें भाई, ये मुतलक की जगह मुलहक होना चाहिए, बस हल्का सा निशान लगाकर हाशिए किनारे पर लिख दो भाई मुलहक। तो देखिए मुलहक आन रा गोयंद, मुलहक उसे कहते हैं कि बज्यादत हर्फ बर वजन रुबाई गर्दत, कि एक हर्फ की ज्यादती से वो किस वजन पर हो जाए रुबाई के वजन पर हो जाए। वजूज माने बाब मुलहक भी ही, भाई याद रखो एक है मुलहक एक है मुलहक भी ही, जल बाबा यह है मुलहक, इसको मिला दिया किसके साथ रुबाई के साथ, और तो रुबाई हुआ मुलहक भी ही, दहराजा या फालाला बाब क्या हुआ मुलहक भी ही, जल बाबा क्या हुआ मुलहक, और दहराजा का बाप क्या हुआ, मुलहक भी ही। तो ये जो आगे आ रहा है ना किताब में देखिए, वजूज माना बाब मुलहक भी ही, यहां भी ही होना चाहिए, मुलहक भी ही। और आगे क्या है, बमाना, ये बा नहीं होनी चाहिए, बमाना नहीं, सिर्फ माना होना चाहिए। तवज्जो है, मुलहक के साथ क्या मिलाओ, बिही, और माना से बा को खत्म करो। अच्छा देखिए भाई, तो क्या दोबारा सुने भाई, कहते हैं मुलहक आन रागोन, मुलहक उसे कहते हैं कि बज्यादत हर्फ बरवजन रुबाई गर्दत, के एक हर्फ की ज्यादती से किस वजन पर हो जाए, बरवजन रुबाई गर्दत, रुबाई के वजन पर हो जाए। वजूज माने बाब मुलहक भी ही, माने दीगर दरान न बाशद, जूज का माना इलावा, वजूज माने बाब मुलहक भी ही, और मुलहक भी ही के बाब के माना के इलावा। भाई इधर देखो, मैंने अभी क्या बताया था, जलबाबा को किस बाब पर ले गए, रुबाई, और उस जलबाबा में उस रुबाई के माना के अलावा और कोई नया माना ना आए। अगर जलबाबा इसके अंदर और भी खासियतें होती इस तरीके में, तो फिर तो हमें अलग बाब बनाना पड़ता
जी।
हर बाब की बहुत सारी खासियतें हैं या नहीं
जी, जी,
है। लेकिन अब ये जलबाबा है, इसमें सिर्फ इसी सीगे को लेकर गए, और इसमें सिर्फ वो इल्बास वाला जो किसका खासा है, दहराजा का, वो इसके अंदर आया है, इसके और कोई अलहदा खासे नहीं। अगर इसके अलहदा खासे होते तो फिर तो हम कहते ये कोई अलग बाब है, इसके अपने अलग अलग खासे हैं, लेकिन अलग तो खासा कोई है ही नहीं, सिर्फ इसमें कौन सा माना आया, मुलहक भी ही वाला माना आया, और कोई नया माना नहीं आया। यही बयान कर रहे हैं कि वजूज माने बाब मुलहक बिही, और मुलहक बिही के बाब के माना के अलावा माने दीगर दरा न बाशद, कोई दूसरा माना उसके अंदर न हो। चू जल बाबा, जैसे जल बाबा, वह मुतलक आंके चुनी न बाशद, और सुलासी मजीद ही मुतलक वो है जो ऐसा न हो, यानी जिसे आप रुबाई के वजन पर नहीं लेकर गए, यानी बरवजन रुबाई न गर्दत, यानी जो रुबाई के वजन पर न हो, सुलासी मजीद फी, उसमें भी जायद हर्फ आएंगे या नहीं आएंगे, तो पहले क्या था सुलासी मुजर्रद, फिर उसमें क्या किया, कुछ हर्फ बढ़ा दिए, तो कुछ हर्फ बढ़ाने के बाद दो सूरतें हो गई, या तो ये रुबाई के वजन पर गया, या ये रुबाई के वजन पर नहीं गया। अगर रुबाई के वजन पर नहीं गया फिर तो बात ही खत्म, फिर तो ये मुलहक पर रुबाई है ही नहीं, क्योंकि उसके वजन पर भी नहीं, और अगर उसके वजन पर भी चला गया लेकिन इसके अपने खासे हैं, इसका अपना गर्दान का तरीका है, तो भी इसे मुलहक पर रुबाई नहीं कहेंगे। जैसे आगे मिसाल आ रही है, जैसे इजतनाबा, क्या है तवज्जो है, इजतनाबा इसका मादा क्या है, जनाबा, जीम नून बा, फिर क्या किया, शुरू में हमजा वसल है और दरमियान में ता बढ़ा दी, दो हर्फ बढ़ा दिए, लेकिन दो हर्फ बढ़ा दिए और एक नया वजन बन गया, ये रुबाई के किसी वजन पर नहीं है, ना ये रुबाई मुजर्रद के वजन पर है, ना रुबाई मजीद भी, लिहाजा ये तो मुलहक ब रुबाई है ही नहीं, क्योंकि उसका वजन ही नहीं है। और नीज बाद औकात वजन उसका बन जाता है, जैसे अकरमा, अकरमा बरवजने दह राजा है या नहीं, अकरमा बरवजने दह राजा, आप कहेंगे दह राजा का वजन तो है फाअल्ला, और अकरमा का वजन तो है अफ़अला, वजन ही अलग अलग है, आप कैसे कह रहे हैं ये मुलहक होना, ये उसके वजन पर है, इश्काल समझ में आ रहा है। मैंने क्या कहा कि सुलासी में कभी क्या करते हैं, एक हर्फ बढ़ा देते हैं, तो फिर जब जायद आ जाएंगे या तो वो रुबाई के वजन पर जाएगा या वजन पर नहीं, अगर नहीं गया फिर तो मुलहक पर रुबाई नहीं है, इश्काल ही कोई नहीं, और अगर उस वजन पर आ गया फिर उसमें देखेंगे कि उसके अपने अलग खासे और गर्दान वगैरह है या अलग खासे और गर्दान वगैरह, अगर उसके अलग खासे और गर्दान वगैरह अपनी अलग है तो फिर वो उसको मुलहक नहीं कहेंगे। जैसे अकरमा असल में क्या था, करुमा, करुमा मुआज़्ज़ज़ होना, और फिर इसको किस में ले गए, बाबिफाल, बाबिफाल का क्या खासा है, तादिया, इसने इसको मुतादी कर दिया, अकरमा दूसरे की इज्जत करना, दूसरे को मुआज़्ज़ज़ बनाना, दूसरे को इज्जत देना, देखा
जी।
तो अकरमा आ गया तो किस वजन पर चला गया, दहराजा, लेकिन इसकी अपनी गर्दान है, अकरमा युक्रिमु इकरामन फहु मुक्रिमुन, दहराजा की तो बिल्कुल ही अलग गर्दान है, दहराजा युदहरिजु दहराजतन फहु, तो देखा इसकी गर्दान भी अलग। नीज इस बाब के बहुत सारे खासे हैं, अरब बहुत से सीगों को उठाकर इस बाब में लाते हैं मुख्तलिफ मानी के लिए, معلوم ہوا رباعی والا خاصا نہیں, اس کے تو اپنے بہت سے خاصے ہیں, لہذا اس کو ملحق با رباعی نہیں کہیں گے. کیوں نہیں کہیں گے؟ کیونکہ اس کے اپنے الگ خاص. بھائی ملحق میں تو اپنے الگ خاصے ہوتے ہی نہیں, وہی خاصہ ہوتا ہے جو کس کا ہوتا ہے؟ رباعی والا ملحق میں. اور غیر ملحق وہ تو الگ باب ہے, اس کے تو اپنے بہت سارے خاصے ہوتے ہیں, باب افعال کے اپنے خاصے, باب تفعیل کے اپنے خاصے, باب مفعلہ کے, تو اس کے اپنے خاصے ہوتے ہیں, اور گردان بھی اپنی الگ ہوتی ہے اس کی, رباعی جیسی گردان نہیں ہوتی. تو اب دیکھو اکرمہ, اکرمہ میں شروع میں کرما تھا, پھر کیا شروع میں حمزہ لے آئے, کیا بن گیا؟ اکرم. اب یہ بروزن دحرجہ ہو گیا. کس وزن پر؟ آپ کہیں گے نہیں دونوں کا وزن الگ ہے, اکرمہ کا وزن ہے افعل اور دحرجہ کا وزن کیا ہے؟ فعل. وزن ہی الگ ہے. بھائی میں وزن سر, وزن یاد رکھو دو قسم پر ہے, ایک وزن صرفی ایک وزن سوری. وزن صرفی جس میں صحیح کے مقابلے میں صحیح آئے, زائد کے مقابلے میں زائد آئے, ساکن کے مقابلے میں ساکن آئے, مضموم کے مقابلے میں مضموم آئے, مفتوح کے مقابلے میں مفتوح آئے, بالکل یعنی اسی طرح کا ہو جیسے منصور ان بروزن مفعول ان. دیکھو زائد کی جگہ زائد لائے, اصلی کی جگہ اصلی لائے, حروف اصلی کی جگہ فاعین لام لائے, اور زائد کی جگہ زائد لائے, اور منصور کے میم پر کیا ہے؟ زبر. تو مفعول جو وزن نکالا اس میں بھی میم پر کیا ہے؟ زبر. منصور کے اندر نون ساکن ہے تو مفعول کے اندر بھی فا ساکن, منصور کے اندر سواد پر پیش ہے تو مفعول کے اندر بھی عین پر پیش ہے, منصور کے اندر واو ساکن ہے تو مفعول کے اندر بھی واو ساکن ہے. دیکھا یہ ہے وزن صرفی. کیا ہے؟ وزن صرفی بالکل اسی لفظ کی طرح ہوتا ہے, بس اصلی کی جگہ اصلی لاؤ, زائد کی جگہ زائد, اور حرکتیں اور سکون بھی ایک جیسے ہوتے ہیں. اور ایک ہوتا ہے وزن سوری, سواد سے ہے سوری, یعنی یہ سورت سے ہے. کس سے ہے؟ سورت ایک جیسی ہوتی ہے, یعنی حقیقت میں وزن ایک جیسا نہیں ہوتا لیکن سورت کے اعتبار سے وزن کیا ہوتا ہے؟ ایک جیسا ہوتا ہے. جیسے اکرمہ اور دحرجہ. بھائی تو اکرمہ میں کیا ہے؟ شروع میں کیا ہے؟ شروع والے حرف پر کیا ہے؟ فتح ہے. اور اگلا حرف ساکن ہے, اگلے دونوں پر زبر ہے. تو دحرجہ میں بھی اسی طرح ہے, دال پر فتح ہے, ہا ساکن ہے, را پر زبر ہے. تو وزن صرفی کے اندر حرکات و سکنات بھی ایک جیسی ہوں گی, اور اصلی کے مقابلے میں اصلی ہوگا اور زائد کے مقابلے میں زائد, جبکہ وزن سوری کے اندر حرکات و سکنات ایک جیسی ہوں گی, بس اصلی اور زائد کو آپ نے نہیں دیکھنا. تو وزن صرفی دیکھو تو اکرمہ کا وزن ہے افعل اور دحرجہ کا وزن ہے فعل, لیکن وزن سوری دیکھو صورت کے اعتبار سے اصلی اور زائد کو نہ دیکھو تو اکرمہ دحرجہ دینوں کے صورت کیا ہے؟ ایک جیسی. تو یہ وزن سوری ایک جیسا ہے. تو اس وزن سوری کی بات ہو رہی ہے تو اکرمہ میں بھی ایک شروع میں حمزہ زیادہ کیا تو صورتن وزن کس جیسا بن گیا؟ صورت کے اعتبار سے وزن دحرجہ جیسا جیسا بن گیا یا نہیں؟ لیکن اس کو ملحق برباعی نہیں کہیں گے. کیوں؟ کیونکہ اس کی اپنی الگ خاصیات ہیں, اس کی اپنی الگ گردان ہے. اکرمہ کی گردان دحرجہ جیسی ہے؟ نہیں, اس کی بالکل الگ. دحرجہ یو دحرجو ہے اور اکرمہ یو کریمو ہے. بھائی تو لہذا اس لیے اکرمہ کو ملحق برباعی نہیں کہیں گے. ملحق میں تو ملحق بھی کے معنی کے علاوہ اور کوئی زائد معنی نہیں ہوتا, لیکن مطلق کے اندر اس کا اپنا الگ معنی بھی ہوتا ہے, اپنے خاصے بھی ہوتے ہیں. یہی بیان کر رہے ہیں, دیکھیے کتاب پر کہتے ہیں وہ مطلق آنکھیں چنی نہ باشد, اور مطلق وہ ہے جو ایسا نہ ہو, یعنی ملحق بھی کے معنی کے علاوہ اور معنی بھی اس میں ہو, یعنی بروزن رباعی نہ گردد, یعنی رباعی کے وزن پر نہ ہو جائے. وہ اگر گردد اور اگر رباعی کے وزن پر ہو جائے تو باب عام معنی دیگر ہم داشتہ باشد, تو باب عام اس کا باب معنی دیگر ہم داشتہ باشد دوسرا معنی بھی رکھتا ہو اور اس کے بھی خاصے ہوں اور معنی بھی ہوں. چون اے جتانا بابا اکرم, توجہ ہے, چون اے جتانا بابا اکرم, اجتنبہ یہ بھی ثلاثی مزید فی، اکرما یہ بھی ثلاثی مزید، دو مثالیں دے دیں. ایک اجتنبہ اس میں حروف زائد کیے، یہ رباعی کے وزن پر ہوا ہی نہیں، اس کا وزن ہی الگ ہے. اور اکرما اس میں بھی حرف زائد کیا اور یہ رباعی کے وزن پر بھی ہو گیا، لیکن اس کے اپنے الگ معنی. تو دو مثالیں دے دیں، ایک مثال ثلاثی مزید فی مطلق کی، ثلاثی مزید فی مطلق، دو مثالیں دے دیں. انہوں نے کہا نا ایک ہے ثلاثی مزید فی ملحق اور ایک غیر ملحق. ملحق وہ ہے جو رباعی کے وزن پر بھی ہو جاتا ہے، دو چیزیں ہوتی ہیں اس میں، جل بابا رباعی کے وزن پر بھی چلا گیا اور نیز اس میں معنی بھی صرف کون سا آیا، رباعی والا ہی آیا، کوئی اور معنی نہیں آیا. جبکہ ثلاثی مزید فی مطلق اس میں جب حرف زائد کریں گے تو کبھی یہ رباعی کے وزن پر جائے گا اور کبھی نہیں جائے. اگر نہ جائے پھر تو بات ہی ختم، اور اگر اس وزن پر چلا بھی جائے تو بھی اس کے اندر صرف وہی معنی نہیں، اس کے اندر اپنے، اس کے اپنے الگ خاصے ہوں گے، اپنے معانی ہوں گے. تو اجتنبا میں بھی حرف زائد کیا اور اکرما میں بھی حرف زائد کیا. اجتنبا اس کی مثال ہے کہ حرف زائد کیا تو یہ رباعی کے وزن پر بنا ہی نہیں، یہ پھر بھی الگ کا الگ رہا. اور اکرما میں حرف زائد کیا، یہ دخرجہ کے وزن پر تو بن گیا لیکن اس کے اپنے الگ معنی ہے، ہم نے جبکہ ملحق کے تو اپنے الگ معنی نہیں ہوتے. بات سمجھ میں آگئی؟ تو کہتے ہیں چونکہ ذکر ملحق بعد ذکر رباعی میں آیت. اب آگے یہ بیان کرنے لگے ہیں کہ بھئی ملحق برباعی وہ ثلاثی جس کو کس کے ساتھ ملا دیا گیا، رباعی کے ساتھ. تو پہلے رباعی کا آپ کو پتا ہونا چاہیے، پھر ہی ملحق برباعی کا پتا چلے گا. توجہ ہے
جی.
ملحق برباعی کا کیا معنی؟ وہ ثلاثی جس کو کس سے ملایا گیا ہے، رباعی. تو پہلے رباعی کا پتا چلے گا تو پھر ملحق برباعی کا بھی پتا. اس لیے پہلے جب رباعی کا ذکر آگے آ جائے گا تو پھر اس کے بعد میں ملحق برباعی کا ذکر کروں گا، ورنہ مقام تو ہونا تو یہاں چاہیے تھا، کیونکہ یہ ثلاثی کی بات چل رہی ہے اور وہ ملحق بھی کیا ہوتا ہے، ثلاثی ہوتا ہے، ثلاثی مزید فی ہوتا ہے. لیکن چونکہ اس کا سمجھنا کس پر موقوف ہے، رباعی کے سمجھنے پر موقوف ہے، لہذا اس کا ذکر میں کہاں چل کر کروں گا، رباعی کے بعد کروں گا. بات اچھی طرح سمجھ میں آ گئی؟ یہی بات ذکر کر رہے ہیں، چونکہ ذکر ملحق بعد ذکر رباعی میں آید، کہ چونکہ ملحق کا ذکر جو ہے وہ رباعی کے ذکر کے بعد آتا ہے. فہم آبر، فہم رباعی موقوف است، اس لیے کیونکہ اس ملحق کا سمجھنا اس رباعی کے سمجھنے پر موقوف ہے، وہ رباعی سمجھ میں آئے گا تو یہ بھی سمجھ میں آئے گا. لہذا اولاً ذکر مطلق کردہ میں شبت، لہذا اولاً پہلے جو ہے مطلق کا ذکر کیا جاتا ہے، ثلاثی مزید فی مطلق. ثلاثی مزید فی مطلق کے آپ نے کتنے باب پڑھے ہیں؟ 12 باب پڑھے ہیں. ابواب الصرف بھائی
جی.
کتنے باب پڑھے ہیں؟ 12. وہ اب پہلے ذکر کریں گے. تو کہتے ہیں وہاں بر دو قسم است، اور وہ دو قسم پر ہے، با حمزہ وصل و بے وصل. کچھ تو با حمزہ وصل ہیں اور کچھ بے وصل ہیں بھائی. چلیے بس کرتے ہیں بھائی، اب اردو کی کتاب سے دیکھ لیجئے اور اسی میں اس سارے سبق کا خلاصہ بھی آ جائے گا بھائی. دیکھیے بھائی اردو کی کتاب پر فصل دوم، ابواب ثلاثی مزید فی مطلق کے بیان میں، یہ دوسری فصل ہے کس کے بیان میں، ثلاثی مزید فی مطلق کے بیان. بھائی اس میں صرف ثلاثی مزید فی مطلق کا بیان ہوگا، اور ثلاثی مزید فی ملحق جو ہے وہ کس کے بعد آئے گا، رباعی کے بعد آئے گا. ہاں یہ شروع میں صرف ویسے اس کو ذکر کیا ہے کہ دو ثلاثی مزید فی دو قسم پر ہے، مطلق اور ملحق. تو دیکھیے کتاب پر کہتے ہیں ثلاثی مزید فی کی دو قسمیں ہیں، ملحق اور غیر ملحق، جس کو مطلق کہتے ہیں. ملحق اسے کہتے ہیں جو حرف کی زیادتی کی وجہ سے رباعی کے وزن پر ہو جائے، اور باب ملحق بہی کے معنی کے علاوہ دوسرے معنی اس میں. ملحق کسے کہتے ہیں؟ پھر دیکھیے، جو حرف کی زیادتی کی وجہ سے رباعی کے وزن پر ہو جائے، ہے تو ثلاثی لیکن کس کے وزن پر ہو گیا، رباعی. اور باب ملحق بہی کے معنی کے علاوہ دوسرے معنی اس میں نہ ہوں، یعنی اس کی کوئی ایک خاصیت اس میں آ جائے اور معنی اور خاصیات اس کی الگ نہ ہوں، جیسے جل بابا یعنی دوسرے کو چادر پہنانا. اور مطلق وہ ہے جو ایسا نہ ہو، یعنی رباعی کے وزن پر نہ ہو، या अगर हो तो उसके अपने अलग मानी भी हों। और तो कहते हैं कि देखिए किताब पर, और मुतलक वो है जो ऐसा ना हो, यानी रुबाई के वजन पर ना हो, या अगर हो तो उसका बाप दूसरे माना भी रखता हो, जैसे इजतनबा और अकरमा। तो कहते हैं मुलहक का जिक्र रुबाई के जिक्र के बाद आएगा, क्योंकि उसका समझना रुबाई के समझने पर मौकूफ है। लिहाजा अव्वलन मुतलक का बयान किया जाता है और उसकी दो किस्में हैं, बा हमजा वसल और बे हमजा वसल। बात अच्छी तरह समझ में आ गई। हासिले कलाम ये हुआ, हासिले कलाम ये हुआ कि हर बाब की अपनी खासियात हैं। सुलासी मुजर्रद, सुलासी मजीद फी, रुबाई मुजर्रद, रुबाई मजीद फी, जितने बाब आपने अबवाबु सर्फ में पढ़े थे उनमें से हर बाब की अपनी खासियात हैं, कई कई खासियात हैं, और बहुत सी खासियात मुश्तरक भी हैं, एक में भी पाई जाती है, दूसरे में भी, तीसरे में भी। और मिसाल समझाने के लिए मैंने वजाहत की थी, जैसे बाब इफाल का एक खासा है तादिया, यानी मुतादी बनाना, जैसे करुमा ये क्या है, लाजिम है, लेकिन बा अकरमा युकरिमु इकराम बाब इफाल में ले गए तो ये क्या बन गया, मुतादी। करुमा का माना मुआज्जज होना और अकरमा का माना दूसरे की इज्जत करना, दूसरे को मुआज्जज बनाना। सूरत समझ में आ गई। या जलासा का माना बैठना, अजलासा उस बाब इफाल में ले गए तो अजलासा क्या माना, दूसरे को बिठाना। जहाबा का माना है जाना, इसी को बाब इफाल में अरब ले जाते हैं, अजहाबा क्या माना, दूसरे को ले जाना। इसी तरह इसका एक खासा क्या है, सलबे माखज, जैसे अताका युतीकु, ताकत, ताकत का क्या माना होता है, ताकत होना, लेकिन इसको बाब इफाल में ले गए, अताका युतीकु, अब क्या माना, ताकत न होना। या जैसे फुलूस पैसों को कहते हैं, इसको बाब इफाल में ले गए तो सलबे माखज वाला माना आ गया, अफलासा युफलिसु इफलासन फहुआ मुफलिस। मुफलिस किसे कहते हैं, जिसके पास फुलूस ना हो, पैसे ना हो, तो देखो यह है सलबे माखज। या जैसे आप कहते हैं शका जैदुन, जैद ने शिकायत की, फअशकई तुहु, देखो शका को बाब इफाल में ले गए, अब अशका का क्या माना, शिकायत दूर करना, उसको खत्म करना, यह है सलबे माखज। इसी तरह एक और मिसाल मैंने जिक्र की, जैसे बाबे मुफाला का एक खासा क्या है, जानिबैन से फेल को चाहता है, यानी मुशारकत, क्या है, मुशारक। तो जब किसी फेल के अंदर मुशारकत की जरूरत हो तो अरब उसको बासकात किस बाब में ले जाते हैं, बाबे मुफाला में। जैसे जलासा का माना बैठना और जालासा का माना एक दूसरे के साथ बैठना, और जैसे कतला का माना कत्ल करना, लेकिन मुकातला का क्या माना, एक दूसरे के साथ जंग करना, एक दूसरे को मारना। सूरत समझ में आ गई भाई। और जैसे जाराबा का माना मारना, लेकिन जाराबा युजारिबु, एक दूसरे को मारना, तो बाबे मुफाला में ले जाते हैं। तो ये तमहीद थी मुलहक समझाने के लिए। भाई याद रखो, ये जो सुलासी मजीद फी है जिसमें हरूफ असली तो तीन हैं लेकिन कुछ हरूफ जायद आ जाते हैं, ये दो किस्म पर है, कभी तो इसको मुलहक कहेंगे और कभी गैरे मुलहक। गैरे मुलहक का दूसरा नाम क्या है, मुतलक भी। यूं कहो, एक सुलासी मजीद फी मुलहक है और एक मुतलक। सुलासी मजीद फी मुलहक किसे कहते हैं कि जिसमें एक या ज्यादा हरूफ बढ़ाकर, अरब उसे किस वजन पर ले गए, रुबाई के वजन पर ले गए, और उसमें रुबाई के खासे के माना, खासे के अलावा और कोई नया माना नहीं आया। और नीज ये खिलाफुल कियास भी होता है, कानून के मुताबिक नहीं, यानी कानून के मुताबिक तो यह है कि अरब और भी जगह जगह उस तरह सीगे उधर लेकर जाते हैं, ऐसा नहीं है। सूरत समझ में आ रही है। तो फिर तो जब बहुत से सीगे उस तरह बदल रहे हैं तो फिर तो बाकायदा एक कानून है, मतलब है कानून के मुताबिक बदल रहे हैं, लेकिन यहां कोई कानून भी नहीं होता, खिलाफ कानून, बस एक हर बढ़ाया और किस वजन पर ले गए, गुरुबा। जैसे जिलबाब को किस पर ले गए, जलबाबा, और इससे इलबास वाला माना आ गया, यानी जिलबाब पहनाना। जलबाब किसे कहते हैं, बड़ी चादर। और बाब तहराजा यानी रुबाई मुजरद का एक खासा क्या है, इलबास, लिबास पहनाना, माखज पहनाना। तो जलबाबा का माखज क्या, जिलबाब, यानी जिलबाब पहनाना दूसरे को, और इसमें अपना अलग कोई और माना नहीं होता। जबकि सुलासी मजीदी मुतलक वो है जिसमें आप हरूफ जायद करें, तो या तो वो रुबाई के वजन पर जाएगा ही नहीं, تو لہذا وہ ملحق بھی نہیں. یا وزن پر تو چلا گیا لیکن اس کے اپنے معانی ہیں اور بھی خاصیات ہیں اور اس کے اپنی گردان وغیرہ ہے تو بھی اس کو ملحق نہیں کہیں گے, اس کو پھر مطلق ہی کہیں گے. بات سمجھ میں آ گئی؟ چلیے بس بھائی, ھذا ھو المرام, واللہ اعلم بحقیقت الکلام.